أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم خلق الموت والحياة ليبلوكم أيكم أحسن عملا وهو العزيز الغفور بھائی دوستو بزرگو اللہ پاک نے اس دنیا میں ہم تمام کو پیدا فرمایا ہے اور ہمارے دنیا میں آنے کے مقصد کو بھی اللہ پاک نے قرآن پاک کے ذریعے سے بتلا دیا وما خلقت الجن والانس الا ليعبدون ہم نے جنات اور انسانوں کو اپنی عبادت کے لیے پیدا فرمایا ہے ہم دنیا میں اللہ کی عبادت کرنے کے لیے آئے اللہ کی معرفت کو حاصل کرنے کے لیے آئے ہم جتنا اللہ پاک کو پہچانیں گے جتنی اللہ کی معرفت کو حاصل کریں گے جتنی اللہ کی بڑائی اللہ کی کبریائی اللہ کی علویت اتنا ہی اللہ پاک کی طرف سے ہماری زندگی اعمال والی بنے گی اور اللہ پاک کی طرف سے قرآن پاک میں حکم ہے اچھے سے اچھے اعمال کر کے لاؤ ہمارا ایمان بھی اچھا ہو ہماری نماز بھی اچھی ہو ہمارا روزہ بھی اچھا ہو ہمارے اللہ کے راستے کا خروج بھی اچھا ہو ہماری دین کی باتوں کو سننا بھی اچھا ہو ایکم احسن عملہ ہم تم کو آزمائیں گے تم میں سے اچھے اعمال کر کے کون لاتا ہے جیسے دنیا میں آدمی اچھی چیزوں کو پسند کرتا ہے اچھے سے اچھا کپڑا ہونا چاہیے اچھے سے اچھی ٹوپی ہونی چاہیے اچھے جوتے ہونے چاہیے ایسے دوستو بزرگو اللہ پاک کی طرف سے بھی ہمارا مطالبہ ہے اللہ کی طرف سے مطالبہ ہے اچھے سے اچھے اعمال کر کے لاوے ایمان بھی ہمارا اچھا ہونا چاہیے بولو کیسا ہونا چاہیے اچھا نماز بھی ہماری روزہ بھی دعوت کی مبارک محنت بھی اور پوری زندگی اعمال والی اچھی سے اچھی ہونی چاہیے نیت کرو انشاءاللہ ہر عمل کو اچھے سے اچھے کریں گے اور اچھا عمل جب ہوگا دنیا میں جو بھی عمل کرے میرے اللہ کا حکم کیا ہے اور حضور اقدس صلی اللہ علیہ وسلم کا طریقہ کیا ہے آپ کا کاروبار کرنا بھی دین بنے گا آپ کی ملازمت کرنا بھی دین بنے گا آپ کا کھانا سونا شادی سفر حضر ہر عمل اللہ پاک اس کو دین بناتے چلے جائیں گے جب ہماری زندگی میں یہ دو باتیں آ جاوے جس کو حضور اقدس صلی اللہ علیہ وسلم نے فرمایا ہے ترکت فیکم امرین میں تمہارے درمیان میں دو چیزوں کو چھوڑ کر کے جاتا ہوں اگر ان دونوں کو مضبوطی سے پکڑو گے حضور اقدس صلی اللہ علیہ وسلم نے فرمایا ترکت فیکم امرین میں تمہارے درمیان میں دو چیزوں کو چھوڑ کر کے جاتا ہوں اگر ان دونوں چیزوں کو مضبوطی سے پکڑو گے کبھی بھی گمراہی تک نہیں پہنچو گے ایک تو فرمایا کتاب اللہ کو پکڑ لو اور دوسرا حضور اقدس صلی اللہ علیہ وسلم نے فرمایا میری سنتوں کی اتباع کر لو ارے بولو آسان ہے کہ مشکل ہے آسان ہے چلنے میں کاروبار کرنے میں ملازمت کرنے میں شادی کرنے میں گھر سے باہر نکلنے میں ماں باپ کے ساتھ پڑوسی کے ساتھ بیوی بچوں کے ساتھ معاملات میں معاشرت میں عبادات میں ایمانیات میں یا ایہا الذین آمنو آمنو یا اللہ پاک ایمان والوں سے خطاب کر رہے ہیں ایمان والو ایمان کو مضبوط کرو. یا ایوہ الذین آمنو ایمان والے سے ہے ایمان کو لیا. ہمارا ایمان اچھے سے اچھا ہونا چاہیے. یوں آتا ہے کہ وہ ایمان جو تجھے اللہ کے احکامات پر کھڑا کر دے اور اللہ کی منع کی ہوئی تمام چیزوں سے روک دے, اتنا ایمان ضروری ہے. پھر اللہ پاک کی طرف سے ہے فَإِنْ آمَنُوا بِمِثْلِ مَا آمَنْتُمْ بِهِ فَقَدِ اهْتَدَوْا. مکے کے لوگوں کے متعلق اللہ پاک نے قرآن پاک میں اتارا, اگر یہ لوگ مکے کے لوگ ایسا ایمان لاوے جیسا ایمان صحابہ کرام کا ہے تو پھر اللہ ان کو ہدایت دے چکا, ان کا ایمان معیاری ہے. ہمارا بھی ایمان ایسا ہی ہونا چاہیے جو قیامت تک آنے والے انسانوں کو راستہ بتلانے والا ایمان ہے. اسی لیے حضور اقدس صلی اللہ علیہ وسلم نے فرمایا میرے صحابہ ستاروں کی طرح ہے, جو ان میں سے کسی ایک کی بھی اقتدا کر لے گا اللہ پاک اس کو ہدایت عطا فرمائیں گے. قیامت تک کے لیے اللہ پاک کی طرف سے فیصلہ ہے وَالسَّابِقُونَ الْأَوَّلُونَ مِنَ الْمُحَاجِرِينَ وَالْأَنصَارِ وَالَّذِينَ اتَّبَعُوهُمْ بِإِحْسَانٍ. یہ مہاجرین اور انصار جن کو اللہ پاک نے سبقت اسلام لانے میں کی ہے, قیامت تک کے لیے اللہ پاک ان سے راضی ہو گئے, اللہ ان سے راضی کر دیے اور ان کے جو جنت اللہ پاک عطا فرمائیں گے اس کا تذکرہ کرتے ہوئے پھر اللہ پاک کی طرف سے یہ فیصلہ ہے جو ان کے پیچھے پیچھے چلے گا قیامت تک اللہ پاک ان سے بھی ایسا ہی معاملہ کرے گا جیسا معاملہ اللہ پاک نے صحابہ کرام سے کیا. کیا معاملہ کیا؟ اللہ ان سے راضی ہو گئے, اللہ ان کو جنت دیں گے جس کے نیچے سے نہریں جاری ہوگی. تو میرا اور آپ کا معیار اللہ پاک حضور اقدس صلی اللہ علیہ وسلم کو اور حضور اقدس صلی اللہ علیہ وسلم نے صحابہ کرام کو جو زندگی بتلائی ہے اور جہاں وہ صحابہ کرام نے جو ایمان اور اعمال کے ساتھ اپنی زندگی کو گزارا ہے, میں اور آپ بھی کوشش کریں ان صحابہ کرام کے پیچھے پیچھے اپنی زندگی کو لگا رہے. تو میں اور آپ یہ نیت کرتے ہیں انشاءاللہ, ارے کرتے ہیں انشاءاللہ, ہم ایمان بھی ایسا بنائیں گے جیسے صحابہ کرام فرمایا کرتے تھے تعلمنا الایمان ثم تعلمنا القرآن. ہم نے ایمان پہلے سیکھا, اور کیسا ایمان سیکھا؟ حضرت علی رضی اللہ تعالیٰ عنہ فرماتے ہیں جنت اپنی تمام نعمتوں کے ساتھ آ جاوے اور جہنم اپنے تمام عذابات کے ساتھ آ جاوے, اس کے باوجود بھی ہمارے ایمان میں ذرہ برابر بھی فرق نہیں ہوگا. یعنی بن دیکھے اتنا یقین ہے جتنے مشاہدے کے بعد یقین آتا ہے. ایک آدمی دنیا میں جنت کو دیکھے گا تو اس کا ایمان تو بڑھ جائے گا, لیکن جنت کا تذکرہ اتنا سنا اتنا سنا اتنا سنا اتنا سنا کہ اتنا یقین آ گیا کہ جنت اپنی تمام نعمتوں کے ساتھ آ جاوے, اس کے باوجود بھی ہمارے ایمان میں ذرہ برابر بھی فرق نہیں ہوگا. ہمارا ایمان بھی سیکھنے کی ضرورت ہے. اس لیے ہر نبی کی آواز تھی یا ایھا الناس قولوا لا الہ الا اللہ تفلحوا. اے لوگو اس کلمے کا یقین بنا لو, اللہ کو دلوں میں بسا لو, اللہ دنیا اور آخرت کی زندگی میں کامیابی دے گا. کرنے دھرنے والی ذات ایک اکیلے اللہ ہی کیے, نفع اور نقصان کا مالک بولو کون ہے؟ عزت اور ذلت اللہ کی طرف سے, موت اور حیات اللہ کی طرف سے, کامیابی اور ناکامی اللہ کی طرف سے, اولاد کا ملنا اور اولاد سے محروم ہو جانا اللہ کی طرف سے. کامیابی کی شکل میں اللہ پاک انسانوں کو ناکام کر دے اور ناکامی کی شکل میں اللہ انسانوں کو کامیاب کر دے, عزت کی شکل میں اللہ انسانوں کو ذلیل کرے اور ذلت کی شکل میں اللہ پاک انسانوں کو عزت عطا فرما دے. کن فیکن کا مالک ہے, فعال لما یرید ہے, اس کا ارادہ واجب الوجود ہے. ساری دنیا میں ایک اکیلے اللہ ہی کا کنٹرول ہے. وہ جب تک چاہے گا وہاں تک سورج نکلتا رہے گا, وہ جس دن اسٹاپ کر دے گا اللہ قیامت کو قائم کر دے گا. آسمان سے بارش کے برسانے والے اللہ ہے, زمین سے غلہ پھل اناج فروٹ ترکاریاں یہ سب کا پیدا کرنے والا اللہ ہے. ساری دنیا کے انسانوں کو روزی دینے والا اللہ ہے, ساری دنیا کے مسائل کے حل کرنے والا اللہ ہے. آنکھیں اللہ نے دی, زبان اللہ نے دی, ہاتھ پیر اللہ پاک نے دیے, دل و دماغ کی طاقت اللہ نے دی, سب کچھ اللہ کی طرف سے ہوا ہے. وہ بڑی طاقتوں والا ہے. ان اللہ علی کل شیء قدیر, اللہ پاک ہر چیز پر قادر مطلق ہے. یہ ہر نبی کی آواز ہے. اتنا اللہ کی بڑائی کو بولنا, اتنا اللہ کی بڑائی کو سننا کہ ہمارے اندر ہمارے دلوں میں ایمان کی کیفیت بڑھتی چلی جاوے, ایمان کی جڑیں مضبوط ہو جاوے. اور یہ مطلوب ہے. حضرت اقدس صلی اللہ علیہ وسلم کے زمانے میں ایک دیہات کے صحابہ کرام کی جماعت آئی, دیہات کے لوگ آئے, جس کو اللہ نے قرآن پاک میں بیان کیا. قالت الاعراب آمنا, دیہاتی لوگ آ کر کہنے لگے ہم تو ایمان میں داخل ہو گئے. اللہ پاک کی طرف سے چونکہ دلوں کی بھید کو جاننے والا بولو کون ہے, کوئی جانتا نہیں تھا انہوں نے آ کر کیا کہا. لیکن اللہ پاک ہماری ہر چیز کو, یعلم خائنۃ الاعین وما تخفی الصدور, آنکھوں کی خیانت کو اللہ جاننے والے اور دلوں کے حالات کو بھی بولو کون جاننے والا. ہمارے دلوں میں کیا ہے اللہ کے علاوہ کسی کو معلوم نہیں. انہوں نے زمین کے نیچے کہا, قالت الاعراب آمنا, ہم تو ایمان میں داخل ہو گئے. اللہ پاک نے فوراً جبرائیل امین کو حضور اقدس صلی اللہ علیہ وسلم کی خدمت میں بھیجا اور کیا کہلوایا, اے نبی جی ان کو کہہ دو ایسا نہ کہے, قل لم تؤمنوا, ایمان میں داخل ہو گئے ایسا نہ کہے. ارے بولو کس نے کہلایا, اللہ پاک کی طرف سے پیغام آیا. قل لم تؤمنوا, اے نبی جی ان کو کہہ دو ایسا نہ کہے. ولیکن قولوا اسلمنا, ابھی تو یہ کہو ہم اسلام میں داخل ہوئے. اسلام اور ایمان کا فرق بتلایا, ابھی تو ہم اسلام میں داخل ہو گئے. ایمان تو دلوں کی گہرائی کے بعد, دلوں میں جب جڑیں پکڑ لے گا اور اندر سے ایک آواز آئے گی, کس نے کیا, اللہ نے کیا. کون کرتا ہے, اللہ کرتا ہے, اور کون کرے گا, اللہ ہی کرے گا. جب اندر ایک کیفیت بنے اور ایمان کی حقیقت اترے اور اللہ کے ماں سوا تمام غیر اللہ کی نفی ہو جاوے. بھائی روزی دینے کے لیے دکان ذریعہ بنی ہے, لیکن دکان انسانوں کو روزی نہیں دیتی. اندر یقین آ جاوے روزی کا دینے والا بولو کون ہے. دوائیوں کے ذریعے سے شفا ملتی ہوئی نظر آتی ہے, لیکن دوائیں انسانوں کو شفا نہیں دے گی. شفا کا دینے والا, ارے ذرا زور سے بولو تاکہ سونے والے بھی جگ جاوے. اچھا بعضے لوگ سوتے ہیں لیکن نظریں نیچی کر لیتے. ہم ابھی ہم کھانا گئے تو ہمارے ایک ساتھی کہنے لگے, میں نے پوچھا بھائی یہ نیچے نگاہ کرتے سوتے نہیں سوتے پتہ نہیں چلتا, اس کا کیا علاج کرنا چاہیے. انہوں نے کہا مولانا میں ان سے بات کرتا ہوں, وہ انگریزی میں ترجمہ کر رہے تھے. انہوں نے سارے مجمع کو کہا بھائی آئی کانٹیکٹ باقی رکھو, آنکھوں سے آنکھیں ملاؤ. کسے آنکھیں ملاؤ, آنکھوں سے آنکھیں ملاؤ تاکہ آپ کو بات بھی سمجھ پڑے. جب آدمی آنکھیں بند کر لیتا ہے تو اس کے کان بھی بولو, ارے بولو, بند ہو جاتے. تو نیت کرو آنکھیں بھی کھلی رکھیں گے اور کان بھی. کون کون نیت کرتا ہے, ہاتھ اٹھاؤ نا زور سے تاکہ ٹھنڈی دور ہو جائے. तो निजाम चलाने वाले कौन है बोलो। दवाइयां इंसानों को शिफा नहीं देती। इब्राहिम अली सलातो व सलाम ने फरमाया वईदा मरीज तू फहु यशफीन, जब मैं बीमार होता हूँ वो अल्लाह मेरे को शिफा देता है। हमें नजर आता है कि दूध से, अरे जानवर से दूध निकलता हुआ नजर आता है, भैंस से, बकरी से, गाय से, लेकिन दूध किसके खजाने से आता है? अगर भैंस में दूध देने की ताकत होती तो कभी कभी भैंस अपना दूध देना बंद कर देती है। अरे बोलो करती है कि नहीं? अल्लाह का एक निजाम है। अल्लाह ने कुरान पाक में हम तमाम के ईमान को बढ़ाने के लिए अल्लाह ने कुरान पाक में फरमाया वइन्ना लकुम फिल अनआम लइबरा, ए लोगों तुम्हारे लिए तो चौपायों में अल्लाह की ताकत को समझने की ताकत है, इसमें अल्लाह पाक ने इबरत रखी है। अगर तुम गौर से देखोगे अल्लाह पाक बतलाते वइन्ना लकुम फिल अनआम लइबरा, ए लोगों चौपायों को नहीं देखते, चौपाइयों के अंदर अल्लाह की कुदरत समझने की चीजें अल्लाह ने रखी है। नुस्कीकुम मिम्मा फी बुतूनिही, हम उसके पेट से दूध निकालकर तुमको पिलाते हैं, एक तरफ गोबर है और एक तरफ खून है, न गोबर की गंदगी मिलती है न खून की रंगत मिलती है, इसके दरमियान के अंदर साफ और शफाफ दूध पिलाने वाला बोलो कौन है? अल्लाह है। उससे आगे अल्लाह पाक अपनी कुदरत को बतलाते भाई जिंदा से जिंदा पैदा हो जाना, भाई बकरी जिंदा है तो इससे बकरी का बच्चा पैदा हो जाता है, अरे बोलो होता है कि नहीं? लेकिन अगर बकरी मर गई बोलो बच्चा पैदा होगा? अरे बोलो नहीं। इंसान मर गया बोलो इंसान पैदा होगा? नहीं। अब अल्लाह पाक अपनी कुदरत को बतला दे युखरिजुल हय्य मिनल मय्यित, अल्लाह पाक कुरान पाक के अंदर कहते हैं हम जानदार से बेजान को पैदा करते हैं और बेजान से जानदार को पैदा करते हैं। जब मरी हुई बकरी जिसमें जान थी अब मर गई, उस मरी हुई बकरी बेजान हो गई, उससे बकरी का बच्चा पैदा नहीं हो सकता, मरी हुई औरत से बच्चा पैदा नहीं हो सकता, तो जिसमें पहले से जान है ही नहीं, अरे बोलो उससे कुछ पैदा हो सकता है? अरे बोलो नहीं हो सकता। लेकिन अल्लाह अपनी कुदरत को बतलाते हम ईमान वालों को अल्लाह पाक कहते हैं फातबिरू या उलिल अबसार, ए आंखों वाले अगर आंखें होते हुए भी आंखें बंद कर देवे तो बोलो एक्सीडेंट होगा, क्या होगा? लेकिन अगर आंखों वालों से अल्लाह पाक ने कहा फातबिरू या उलिल अबसार, ये आंखों वाले इबरत की निगाह से देखो, क्या देखेंगे? मरी हुई बकरी से बच्चा नहीं पैदा होता तो जिसमें जान ही नहीं है, जो निर्जीव है, क्या है बोलो? एक तो सजीव होता है ना गुजराती में और एक निर्जीव, जिसमें जान ही नहीं है उससे बोलो कोई चीज पैदा हो सकती है? अब अल्लाह पाक कुरान पाक के अंदर हम तमाम को बतलाने के लिए फरमाया युखरिजुल हय्य मिनल मय्यित, अल्लाह पाक इतनी बड़ी ताकत वाले हैं कि बेजान से अल्लाह पाक जानदार मखलूक को पैदा करते हैं और जानदार से बेजान को पैदा करते हैं। मुर्गी जानदार है, उससे अंडा जो पैदा होता है वो क्या है बोलो? अरे बोलो बेजान है। चलो मुर्गी जिंदा है उससे बेजान पैदा हो जाना ये तो समझ में आने वाली बात, ये भी अल्लाह की कुदरत है, लेकिन अंडा बेजान है, अंडा क्या है? और उससे मुर्गी का बच्चा पैदा होने वाला जानदार है, बेजान से जानदार पैदा हो जाना बोलो अल्लाह की बड़ी कुदरत है कि नहीं? अंडा बेजान, इस बेजान से अल्लाह पाक ने मुर्गी को पैदा कर दिया। हमें क्या नजर आता है कि मुर्गी से अंडा पैदा होता है और अंडे से, अरे बोलो नहीं यार, मुर्गी। अब मैं आपको पूछूं, दुनिया में पहले अंडा आया कि मुर्गी आई? चलो बतला दो। अगर ये तुम्हारा सवाल सही हो जावे तो अपने तुम्हारे 4 महीने पक्के। अरे बोलो बतला दो, पहले मुर्गी आई कि पहले अंडा आया? अगर आप कहोगे कि मुर्गी आई तो मैं आपको पूछूंगा कि बगैर अंडे के मुर्गी आई कैसे। अगर आप कहो कि अंडा आया तो भाई बगैर मुर्गी के अंडा कैसे आया? चलो बतला दो, पहले क्या आया? है कोई नहीं, मुर्गी आई, तुम्हारे 4 महीने पक्के। जो जवाब देगा उसके 4 महीने, अच्छा जो जवाब नहीं देगा उसके भी 4 महीने पक्के। चलो अरे बोलो, समझने की जरूरत है कि नहीं? आप कहोगे कि मुर्गी आई तो भाई बगैर मुर्गी अंडे के कैसे आई, और अंडा आया तो बगैर मुर्गी के अंडा भी कैसे आया? ये अल्लाह की कुदरत है। बगैर किसी नमूने के आसमान को किसने बनाया? कोई नमूना था? आज दुनिया में नमूना फौरन लोग अपनी प्रोडक्ट को छुपाते हैं कि भाई पता नहीं चल जावे, और मार्केट में उसकी फौरन नकल हो जाती है। मैं यूं पूछता हूं कि आसमान नहीं था? बगैर आसमान के नमूने के अल्लाह ने आसमान को बनाया, बगैर नमूना जमीन के अल्लाह ने जमीन बनाई। बगैर नमूना, हाथी का कोई नमूना नहीं था, लेकिन पहली मर्तबा हाथी को किसने पैदा किया? अल्लाह पाक कुरान पाक के अंदर अल्लाह कहते हैं कि तुम पहाड़ों की तरफ देखो कैसे हमने गाढ़ा है, तुम ऊंटों की तरफ देखो। अल्लाह ने कुरान पाक के अंदर इंसानों को बार बार बतलाया है ताकि ये ईमान और यकीन बना ले। हर नबी की पहली आवाज थी, या यूहन्ना सुकोलू ला इलाहा इल्लल्लाह तुफलेहू, ए लोगों इस कलमे का यकीन बना लो, अल्लाह दुनिया और आखिरत की जिंदगी को बनाएगा। नफे और नुकसान का मालिक अल्लाह है, इज्जत और जिल्लत अल्लाह की तरफ से, किसी मखलूक की तरफ निगाह उठाकर देखने की जरूरत नहीं है। हमारे मसाइल कौन हल करेगा? वैजा सअलता फसअलिल्लाह, अगर तुझे मांगना है एक अकेले अल्लाह ही से मांग, और अगर तुझे मदद मांगनी है तो किससे मदद मांग? इय्याक नअबुदु व इय्याक नस्तईन, ऐ अल्लाह हम तेरी ही इबादत करते हैं और तेरी ही इबादत करेंगे, और तुझ ही से मदद मांगते हैं और तुझ ही से मदद मांगेंगे। अरे बोलो, मदद किससे मांगेंगे? हमारी पुकार हम अल्लाह के अलावा किसी को नहीं कहेंगे। भाई हमारी भी कुछ पुकार है और हमारे भी कुछ मसले हैं। हमारे मसले का हल अल्लाह के पास है। हम अगर आवाज उठाएंगे तो बोलो किसके सामने उठाएंगे? अल्लाह के सामने, किसी और की तरफ देखने की जरूरत नहीं। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिसका खुलासा ये है, अगर तुम्हें तुम्हारे जूते के तस्मे अगर ये टूट गए तो भी अल्लाह से मांगो, और आफियत भी अल्लाह से मांगो, और अगर जन्नत भी मांगना है तो जन्नतुल फिरदौस भी बोलो किससे मांगेंगे? और अल्लाह पाक का वादा है, उदउनी अस्तजिब लकुम, मुझसे मांगो मैं तुम्हारी मांगों को कबूल करूंगा। आज हम भूल जाते, इसलिए अल्लाह पाक की तरफ से दोस्तों बुजुर्गों, मैं और आप अल्लाह का शुक्र अदा करें। ऐ अल्लाह, तूने हमें ईमान अता फरमाया और तूने कलमे वाली घर के अंदर हमें पैदा फरमाया, और तूने हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की उम्मत में पैदा फरमाया। आरी मोहम्मद तैयब साहब रहमतुल्लाह अलैह ने अपनी किताब में एक जगह लिखा है, ईमान के खात्मे की 7 बातें बतलाई, कि खात्मा ईमान पर हो उसकी कितनी चीजें बतलाई। अरे बोलो, ध्यान से सुनोगे, अमल भी करेंगे, दूसरों तक भी पहुंचाएंगे। कौन कौन नियत करता है जरा हाथ उठाओगे? पूरा हाथ उठाओ, माशाल्लाह पूरा मजमा बेदार है। भाई नवसारी तो नवसारी है माशाल्लाह, और बलसार भी साथ में है। अल्लाह हम तमाम के जमा होने को कबूल फरमाए। कारी मोहम्मद तैयब साहब रहमतुल्लाह अलैह ने 7 बातें बतलाई है। ایک تو یہ بتلایا ایمان کی شکر گزاری، لئن شکرتم لازیدنکم، تم میری نعمت کی شکر گزاری کرو گے میں تمہاری نعمت کو بڑھاتا چلا جاؤں گا. ایمان اتنی بڑی نعمت ہے کہ ایمان کے بغیر آدمی کا جنت میں داخلہ مشکل ہے، ہے ہی نہیں. ایک آدمی بغیر ٹکٹ کے بولو کسی ٹرین میں سفر کر سکتا ہے، بغیر ٹکٹ کے فلائٹ میں سفر کر سکتا ہے، ایسے جنت کی ٹکٹ ایمان ہے. اس سے بڑھ کر دنیا میں کوئی نعمت ہو سکتی ہے؟ ایک آدمی کو ساری دنیا مل گئی اور اس کے مقابل کے اندر ایک آدمی کو ایمان مل گیا، بولو سب سے بڑا مالدار کون ہے؟ زور سے بولو، ایمان والا. ایک بات آپ کو اور پوچھوں، ہم لوگوں کو ایک دھوکہ لگ گیا. مثلا ایک بچے کا ایڈمیشن ہوا اسکول میں، ایڈمیشن ہوا اور اس نے آ کر اپنے ابا کو آ کر کہنے لگا، ابا میرے کو تو ڈگری مل گئی. باپ نے کہا، بیٹے ابھی تو تیرا ایڈمیشن ہوا ہے، ڈگری کے لیے تیرے کو محنت کرنی پڑے گی. اگر وکیل بننا ہے تو 14-15 سال تیرے کو محنت کرنی پڑے گی. ابھی تو تیرا اسکول میں ایڈمیشن ہوا ہے، تیرے کو ہر روز 6 گھنٹے اسکول جانا پڑے گا، وقت کی پابندی کرنی پڑے گی، اس کا یونیفارم پہننا پڑے گا، اس کے درمیان کے اندر وہاں کا ٹیچر جو بھی بتلاوے اس کو سننا پڑے گا، ہوم ورک دے اس کو کرنا پڑے گا، ہر مہینے تیرا ٹیسٹ ہوگا، اس میں تو اگر کامیاب ہو گیا تو تیرے کو آگے بڑھائیں گے، ہر 3 مہینے کے اندر ٹیسٹ ہوگا، ہر 6 مہینے میں تیرا امتحان ہوگا، ہر 12 مہینے کے درمیان کے اندر تیرے کو امتحان، پھر اس کے لیے راتوں کو جگنا، اپنے جذبات کی قربانی، اپنا کھیل کود بند کرنا پڑے گا، اپنی خواہشات کو چھوڑنا پڑے گا. تیرا 1 سال پورا ہوگا، پھر پہلی سے تو دوسری میں آئے گا، دوسری اس سے زیادہ مشکل کتابیں، اس سے زیادہ بکس تھوڑی مشکل، امتحان تھوڑا اور سخت، یہ تمام مرحلے کرنے پڑیں گے، پھر تیسری میں، پھر چوتھی میں، ایسے ہوتے ہوتے تو ایس ایس سی میں، پھر وہاں تیرے اچھے مارک آئیں گے، پھر تو کسی اسکول میں کالج میں جائے گا اور وہاں تیرے کو 3-4 سال، پھر تیری فیس بڑھ جائے گی، تیرا خرچہ بڑھ جائے گا، کبھی تمہیں کسی اور جگہ جا کر رہنا پڑے گا، اس کے گیسٹ ہاؤس کے اور بورڈنگ کے پیسے لگیں گے، ماں باپ کی ملاقات مشکل ہو جائے گی. یہ تمام مرحلے کرنے کے بعد اگر تو کامیاب ہو گیا تو تیرے کو ڈگری ملے گی. ابھی تو بیٹا تیرے کو ایڈمیشن ملا ہے. میں اور آپ بھی اس بچے کی طرح، ہم کو مسلمان کے گھر میں ابھی کیا ملا ہے بولو، ارے بولو، اور ہم کیا سمجھتے ہیں، ارے بولو نا یار، جب زور سے بولو، ڈگری سمجھتے، ایمان کی ڈگری مل گئی، ابھی کیا ملا ہے ہم کو بولو، ایڈمیشن ملا ہے. الف لام میم، احسب الناس ان یترکوا ان یقولوا آمنا وهم لا یفتنون. اے لوگو، اے لوگو، تم یہ گمان کرتے ہو، احسب الناس ان یترکوا ان یقولوا آمنا، اور تم یوں کہتے ہو ہم ایمان والے ہو گئے اور تمہاری آزمائش نہیں کی جائے گی. اللہ پاک کہتے ہیں ایمان کی ڈگری کے لیے بولو محنت اور مجاہدہ کرنا پڑے گا، امتحانات کو دینا پڑے گا، اور امتحانات کے اندر کامیابی دینی لینی پڑے گی. اللہ پاک نے ابراہیم علیہ الصلوۃ والسلام کا امتحان لیا اور اللہ پاک نے ان کو ڈگری بھی دے دی، کامیابی کا سرٹیفکیٹ دے دیا. کیا کہا؟ وَإِجِبْتَلَا إِبْرَاهِيمَ رَبُّهُ بِكَلِمَاتٍ فَاتَمَّهُنَّ. ابراہیم علیہ الصلوۃ والسلام کو مختلف طریقے سے آزمایا، ہر ایک میں کامیابی اللہ پاک کی طرف سے ملی، اللہ پاک نے ان کو کامیابی کا سرٹیفکیٹ دے دیا. آگ کے اندر ڈالے گئے، آگ کے اندر ڈالے گئے، ایسے وقت کے اندر بھی ان کی نگاہ دائیں بائیں نہیں گئی. نگاہ کس پر جمی تھی بولو؟ اللہ پر جمی. فرشتے آئے جن کے ذمے پانی، جن کے ذمے ہوا، ए इब्राहिम तुम कहो तो हवा को चला दे, ए इब्राहिम आप कहो तो पानी को बरसा दे, लेकिन इब्राहिम अली सलातो व सलाम की निगाह किस पर है बोलो, ये कहां जा रहे हो तो बच्चों, कहां जा रहे हो? अच्छा अभी इतनी नियत करो आखिर तक कोई नहीं उठेगा, जैसे मैं बैठा हूं आप भी बैठोगे। ये नियत कर लो कि ढाई घंटे नहीं बल्कि सवा घंटे की एक्सप्रेस बस में बैठ गए। चालू बस में कोई उतरता है? अरे बोलो, यू करके भी कोई जाता है? अरे बोलो नहीं यार, जाना नहीं होता, लेकिन सामने वाला जब यू करेगा तो आदमी क्या करेगा, भाई जाने दो यार। अब नियत करो इंशाल्लाह आखिर तक बैठेंगे, बैठोगे तो सबसे बड़ी ताकत फरिश्तों की है। सबसे बड़ी ताकत बोलो मखलूकात में, फरिश्ते तो बहुत बड़ी ताकत, जो आसमान और आसमान से बारिश को बरसाते हैं और सूरज को निकालते हैं और पूरी दुनिया में अल्लाह पाक का एक तकवीनी निजाम है। तो वो फरिश्ते आकर कहने लगे, इब्राहिम अगर आप कहो तो पानी को बरसा दूं, अगर आप कहो तो हवा को चला दे, लेकिन इब्राहिम अली सलातो व सलाम की निगाह किस पर है? अरे बोलो, ईमान वालों की निगाह किस पर होनी चाहिए? अल्लाह पर होनी चाहिए। अब अल्लाह पाक की तरफ से जब ये आजमाइश आ रही है, इसलिए कि फरिश्ते यूं के यूं नहीं आ रहे, अरे बोलो अल्लाह पाक की तरफ से एक इम्तिहान का मरहला होता है कि मेरा खलील उसकी निगाह किस पर है। तो फौरन इब्राहिम अली सलातो व सलाम ने जवाब में कहा, अगर तुम अपनी तरफ से आए हो तो मेरे को तुम्हारी कोई जरूरत नहीं, मेरा अल्लाह सब कुछ देखने वाला है। हालांकि मदद को लेकर आए, पानी आग में है और पानी बरसाकर आग को बुझाकर इनकी हिफाजत हो जाती, लेकिन उसके बावजूद भी इब्राहिम अली सलातो व सलाम ने फरिश्तों को इनकार कर दिया, भाई तुमका तुम्हारी मेरे को कोई जरूरत नहीं, फलाहाजत अली क्यों तुम्हारी जरूरत नहीं, इसलिए कि तुम तो मखलूक हो और खालिक और मालिक तो अल्लाह है और वो ते मेरी तमाम हालातों को देखने वाला है। जब अल्लाह पाक ने देखा इब्राहिम अली सलातो व सलाम की निगाह एक अकेले अल्लाह पर है, अल्लाह ने फरिश्तों को दरमियान से हटा दिया और क्या कहा, उल्ला या नारु कूनी बर्दं व सलामन अला इब्राहिम, ए आग ठंडी और सलावती वाली हो जा इब्राहिम पर। अल्लाह ने हुक्म किसको दिया बोलो, अरे बोलो, अब तक तो अल्लाह फरिश्तों के जरिए से दुनिया चलाते, जैसे एक आदमी की हिफाजत होगी तो कुरान ने यूं बतलाया, लहू मौकिबातुम मिन बैन यदै व मिन खल्फिही यहफजूनहू मिन अम्रिल्लाह, दाएं और बाएं अल्लाह ने फरिश्तों का निजाम चलाया है और अल्लाह के हुक्म की बुनियाद के ऊपर फरिश्तों के जरिए से अल्लाह हिफाजत करते हैं। हिफाजत करने वाले तो अल्लाह है लेकिन इस्तेमाल फरिश्ते हो रहे हैं। लेकिन आज अल्लाह पाक ने जब देखा इब्राहिम खलीलुल्लाह ने फरिश्तों के वास्ते को भी कबूल नहीं किया तो अल्लाह पाक ने भी दरमियान के वास्ते को हटा दिया और डायरेक्ट आग को हुक्म दे दिया, ए आग ठंडी और सलामती वाली हो जा इब्राहिम पर। तो नियत करो इंशाल्लाह मैं और आप भी ईमान की शुक्रगुजारी करेंगे। अरे बोलो बात कहां से चल रही है, सात चीजें माशाल्लाह। हाँ, खात्मा ईमान पर हो, और जिसका खात्मा ईमान पर होगा वो नॉन स्टॉप कहां जाएगा? अरे बोलो, अभी हम नॉन स्टॉप बस में बैठे हैं और इंशाल्लाह मरने के बाद नॉन स्टॉप, लेकिन जिसका खात्मा ईमान पर होगा उसकी पहली शर्त आदि मोहम्मद तैयब साहब रहमतुल्लाह अलैह ने अपने एक नुस्खे में लिखी है कि सात चीजें हैं, उसमें पहली चीज ये है ईमान की शुक्रगुजारी, ए अल्लाह तेरा एहसान है कि तूने मेरे को ईमान अता फरमाया। हमारा एक साथी कहने लगा, मौलाना एक हाजी साहब आए और हाजी साहब कभी कभी टोपी का हदिया लेकर आते। अरे बोलो आपके वहां होता है ऐसा? अरे बोलो नहीं यार। अब इन्होंने टोपी किसी अपने दोस्त को दी, वो दोस्त जब नमाज के लिए आया टोपी पहनकर तो उसने हाजी साहब को देखा जिन्होंने उनको टोपी दी, तो अपने दूसरे दोस्त को बुलाकर कहने लगा, मालूम है ये टोपी हाजी साहब ने दी। फिर जोहर की नमाज में नमाज के लिए आया, अपना दूसरा दोस्त मिला, अरे भाई साहब टोपी हाँ फुला हाजी साहब ने दी। फिर असर के अंदर हाजी साहब मिले, हाजी साहब तुम्हारा बहुत बड़ा एहसान है, तुम्हारा बहुत शुक्र है कि आपने मेरे को टोपी कितनी अच्छी दी। अरे बोलो हाजी साहब के गुण गाता है, और हाजी साहब मिलते हैं तो शुक्रगुजारी करता है। लिखने वालों ने लिखा है, ए इंसान तू कितना नादान है, जिस सर के ऊपर तेरे को किसी ने टोपी पहनाई है तू उसके लिए बार बार शुक्रिया के कलिमात कहता है, लेकिन जिस सर के ऊपर तूने टोपी पहनी है उस सर के देने वालों के लिए ए अल्लाह तूने आंखें दी, तूने जुबान दी, तूने कान दिया, तूने दिलो दिमाग दिए, उस सर के देने वालों के लिए तू रोजाना कितनी मर्तबा शुक्रिया के कलिमात कहता है। अरे बोलो, कभी हमको तस्वुर भी नहीं आता। अल्लाह ने ये अलम नजअल लहू आईनैन व लिसानन व शफतैन व हदैनाहुन नजदैन। अल्लाह पाक कुरान पाक के अंदर इंसानों को अपनी नेमत याद दिलाते, ए इंसान क्या हमने तेरे को दोनों आंखें नहीं दी, क्या हमने तेरे को दोनों होंठ नहीं दिए। अरे बोलो होंठ, ये अल्लाह की नेमत है। अगर ये होंठ नहीं होते, पानी पीने का आधा गिलास पीता और आधा गिलास बोलो, अरे बोलो, अगर आप खाना खाते तो प्लेट के आधे चावल आपके पेट में जाते और आधे भाई होंठ ही नहीं है, आदमी खा सकता था पूरी तरीके से। उससे आगे सुनाओ, ये ऑटोमेटिक मुंह का दरवाजा है, ये क्या है बोलो, आपको जब चाहे तब बगैर चाबी के खुल जावे और जब चाहो तो बगैर ताले के, लग बोलो नहीं आज, बगैर ताले के बंद हो जाए। अरे बंद हो जावे कि नहीं, ताला लगाने की जरूरत है। अगर ये दोनों होंठ नहीं होते तो आधी रात आपकी चौकीदारी आपको बीवी करनी पड़ती, और आधी रात आपकी बीवी की चौकीदारी आपको करनी पड़ती। जब ये होंठ नहीं होंगे तो मुंह खुला रहेगा, तो आपकी बीवी आधी रात जगकर आपकी चौकीदारी क्या करेगी, आपके मुंह में कोई ऐसा जानवर, कोई ऐसी चीज जो आपके मुंह में चली नहीं जावे तो वो निगरानी करेगी। आधी रात के बाद बीवी आपको जगाकर कहेगी, अब मैं सोती हूँ तुम मेरी निगरानी करो। तो दुनिया में आधी रात हमको जागना पड़ता, आधी रात अपनी बीवी को जगाना पड़ता, और अगर अल्लाह न करे बीवी का इंतकाल हो जावे तो बोलो हमारी निगरानी कौन करेगा। अल्लाह ने कुरान पाक में याद दिलाया, अलम नजअल लहू आइनैन व लिसानन व शफतैन। जुबान ये अल्लाह की नेमत है और दोनों होंठ अल्लाह की नेमत है, बल्कि पूरी जिंदगी में अगर हमने इस आयत को नहीं पढ़ी या नहीं सुनी तो हमारी तो तवज्जो भी, ये होंठ भी अल्लाह की नेमत है, उसकी तरफ नहीं जा रहे। अरे बोलो जा रहे, कितनी बड़ी नेमत है अल्लाह पाक की तरफ से। तो ईमान सबसे बड़ी नेमत है, ईमान जन्नत की टिकट है। नियत करो इंशाल्लाह शुक्रगुजारी करेंगे। हमारे एक साथी कहता है, मौलाना मजमे में कभी तुम पूछो कि शादी 20 साल हो गए और उसके बाद अल्लाह ने लड़का दिया तो ये बार बार शुक्रगुजारी करेगा, ये दो रकात पढ़ेगा, ये कुरान पढ़ाएगा, ये किसी को हाफिज आलिम कराएगा, ये किसी मदरसे में कुछ हदिया देगा। क्यों? 20 साल के बाद अल्लाह ने घर में लड़का दिया है। अगर किसी की प्रमोशन हो गई, आगे उसकी तरक्की हो गई, तो वो दो रकात पढ़ेगा, अल्लाह का शुक्र अदा करेगा। मौलाना कभी कभी मजमे को पूछो तो सही कि अल्लाह पाक ने इतना बड़ा ईमान अता फरमाया है, क्या दो रकात सलातो शुक्र की कभी पढ़ी है? अरे बोलो, ईमानदारी से हाथ उठाओ जिसने दो रकात ईमान की नेमत की शुक्रगुजारी पर पढ़ी हो। बहुत कम आदमी ने हाथ उठाया ईमान के लिए। हाँ, एक तो ये कि रोजी में बरकत हो गई और दो रकात पढ़ गए, अल्लाह तूने ईमान भी दिया और रोजी भी दी, वो नहीं कहता मैं। خالص ایمان کی شکر گزاری پر اللہ پاک کی طرف سے دو رکعت کی توفیق ملی ہو. اے اللہ تیرا احسان ہے کہ تُو نے ہم کو اتنا بڑا ایمان عطا فرمایا, ہمیشہ ہمیشہ کی جہنم کی آگ سے بچائے گا. تو ایمان کے خاتمے کی پہلی بات ایمان پر شکر گزاری, دوسرا اذان کے بعد کی دعا, دوسرا کیا ہے بولو, تیسرا نماز کی پابندی, چوتھا ربنا لا تزغ قلوبنا اس دعا کو پڑھتے رہنا, پانچواں ماں باپ کی فرما برداری, چھٹا نامحرم سے اپنا آپ کو بچانا, اور ساتویں مسواک کا اہتمام کرنا. اور بھی بہت سی چیزیں ہیں لیکن قاری محمد طیب صاحب رحمۃ اللہ علیہ نے یہ باتیں بتلائی ہے کہ بھائی آدمی ایمان کی شکر گزاری کرے, دوسرا نماز کی پابندی کرے. کیا کرے بولو, ارے بولو کیا کرے, نماز کی پابندی کرے. اور یوں آتا ہے جیسے دنیا میں رجسٹر ہوتا ہے بچوں کے لیے, مدرسوں کے لیے, اسکول میں جانے والے بچوں کے لیے, آج کل تو آفس والوں کا بھی رجسٹر ہوتا ہے. فرمایا جب بندہ نماز پابندی کے ساتھ پڑھتا ہے فرشتہ آ کر اس کی حاضری لیتا ہے, فجر میں ہے, عبداللہ بھائی ظہر میں ہے, عصر میں ہے, مغرب میں ہے, عشاء میں ہے, گرمی میں ہے, بارش میں ہے, سردی میں ہے, جوانی میں ہے, بڑھاپے میں ہے, بیماری میں ہے, سفر کر کے آئے تب ہے, گھر میں بچے کی شادی ہے تب ہے, مہمان آئے تب, یہ حاضری لے گا. اور جس کی 100% حاضری ہو گئی, کتنی بولو, جو نماز کی پابندی کرے گا. قرآن نے نماز پڑھنے کو نہیں کہا بلکہ نماز کو قائم کرنے کو کہا ہے. اس کا معنی کیا کہ بھائی پابندی کے ساتھ ہر موقع کی نماز کی پابندی کرنا, نیت کرو انشاءاللہ نماز پابندی کے ساتھ پڑھیں گے. کون کون پڑھے گا؟ اور ہم نے آپ کی کل کی کارگزاری سنی, میں تو بعد میں آیا لیکن میں نے پوچھا بھائی آپ کارگزاری کے اندر کتنے فیصد نماز تھی نوساری اور بلسار میں؟ تو بہت سے مسجد والوں نے کہا ہماری مسجد میں 10%, 10%, بہت سو نے کہا 15%, بہت سو نے کہا 20%, بہت سو نے کہا 30%. ارے بولو اس سے زیادہ نمازی ہے ہماری مسجدوں میں؟ الا ماشاءاللہ ہوں گے. ہم ابھی ایک علاقے سے آئے بناسکاٹا میں, اور ایک آدمی کھڑے ہو کر جب پوچھا گیا کہ بھائی تمہارے یہاں نمازیوں کی تعداد کتنی ہے, تو وہ حلقے والے کھڑے ہو کر کہنے لگے ہمارے حلقے میں 6 مسجدیں ہیں, اور الحمدللہ ثم الحمدللہ ہماری 6 کے 6 مسجد میں 100% نماز زندہ ہے. کتنی بولو, نیت کرو انشاءاللہ ہم نوساری اور بلسار کی ایک ایک گاؤں میں, ایک ایک مسجد میں 100% نماز کو زندہ کریں گے. کون کون کرے گا, کون محنت کرے گا؟ ہم محنت کے مکلف ہیں. اور حضور اقدس صلی اللہ علیہ وسلم نے ایسا ماحول بنایا تھا اس دعوت کی مبارک محنت کے ذریعے سے کہ 100% نماز زندہ تھی. پورا دین حقیقت کے ساتھ تھا لیکن نماز بھی بولو 100%. حضرت شیخ نے لکھا ہے اپنی کتاب میں, حضرت عمر رضی اللہ تعالیٰ عنہ نے نماز پڑھائی. بھائی یہ باتیں کیوں کرتے ہیں چار آدمی, باتیں کرنی ہو تو باتیں کر لو, اس کے بعد اپنا بات شروع کرے, ایسا مت کرو. اب آگے بڑھ جاؤ, آگے کی جگہ جو پورے نے خالی ہے اس کے لیے شیطان آ گیا, تھوڑے آگے بڑھ جاؤ, تھوڑی حرکت کر لو, آپ لوگ تھوڑی حرکت کر لو, یہ جو بیچ کی جگہ ہے اس کو پور کر لو, اور آپ دائیں بائیں بیٹھ جاؤ تاکہ آپ کی گفتگو پوری ہو جائے. ٹھیک ہے, اب تو بات نہیں کرو گے؟ ارے بولو, او بھائی اب تو نہیں کرو گے, جگ متوجہ ہو جائے, اس لیے کہ آدمی کنفیوز ہو جاتا ہے. یہ ہماری طرف سے نہیں ہوتا, یہ اللہ پاک جو بات ڈالتے ہیں مجمع کی ضرورت کی اللہ پاک بات کرواتے, تھوڑا دھیان ادھر ادھر ہو گیا تو قرآن حدیث کی بات آگے پیچھے ہو جائے گی. کیا بات چل رہی تھی اپنی؟
حضرت عمر
رضی اللہ تعالیٰ عنہ جنازے کے, حضرت عمر رضی اللہ تعالیٰ عنہ نے فجر کی نماز پڑھائی اور پوری ابھی بھی لوگ ادھر ادھر دیکھ رہے ہیں, اب میری طرف دیکھو, فجر کی نماز پڑھائی और आपने पूरी मस्जिद का मुआयना किया कि भाई कितने हैं, पूरे महल्ले के लोग, अतराब के रहने वाले तमाम मुसलमान कितने मौजूद हैं, तो पूरी मस्जिद का मुआयना किया, एक आदमी गैरहाजिर थे, कितने बोलो, एक आदमी। हमारी मस्जिद में भी फजर की नमाज में आप मुआयना करोगे आपको पता चलेगा कि कितने फीसद गैरहाजिर है। अब्दुल्ला भाई भी नहीं है, मोहम्मद भाई भी नहीं है, सुलेमान भी नहीं है, कासिम भी, आप थोड़ा ध्यान रखना। और ये जब आपको फिक्र होगी, आप उसकी मेहनत और तरतीब करोगे, अल्लाह पाक का वादा है, अल्लाह मेहनत करने वालों की मेहनत को जाया नहीं करेगा। जब यह नीयत के साथ कि मेरी मस्जिद में, मेरे खानदान में, मेरे महल्ले में, मेरी गली में, मेरे हलके में, मेरे गांव में 100% नमाज जिंदा करनी है, और तुम उसकी मेहनत और फिक्र शुरू कर दोगे, एक दिन आएगा अल्लाह आपकी मस्जिद में 100% नमाजियों को ला के रख देगा। तो हजरत उमर रजी अल्लाह तआला ने मुआयना किया तो एक आदमी नहीं थे। हजरत उमर ने पूछा क्या बात है, सुलेमान नजर नहीं आते, कौन? हजरत शेख ने लिखा है सुलेमान नजर नहीं आते। अच्छा, ला हौला वला कुव्वत इल्ला बिल्ला इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन पढ़कर छोड़ दिया। अरे बोलो, दो तीन मर्तबा अपने गालों पर हाथ से थोड़ा सा ऐसा जाहिर कर दिया कि बहुत बड़ी अफसोस की बात है, ऐसा करके छोड़ दिया। नहीं, आप अपने दो चार साथियों को लेकर चले उनके घर, बिल्कुल मदीने के किनारे पर था, और जाकर पूछा क्या बात है, इनकी मां को पूछा क्या बात है, सुलेमान फजर की नमाज में नजर नहीं आए। मां ने कहा पूरी रात इबादत में थे, नवाफिल में थे, जिक्र में थे, तो अव्वल वक्त में फजर की नमाज पढ़कर सो गए। हजरत उमर रजी अल्लाह तआला अन्हु कहने लगे ये पूरी रात सोते रहते और फजर की नमाज बाद जमात मस्जिद में आकर पढ़ते, ये इनके लिए अफजल था। नियत करो इंशाअल्लाह पूरी बस्ती को फजर की नमाज में लेकर आएंगे। मौलाना यूसुफ साहब रहमतुल्लाह अलैह का एक बात सुना दूं? अरे बोलो, ये उम्मत में नमाजी बढ़ते 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 50% पर आ जाएंगे। कितने टके पर? 50% पर आ जाएंगे। अल्लाह बातिल की मेहनत को रोक देगा, अब बातिल दुनिया में नहीं चलेगा। और नमाजियों की तादाद 50 से ऊपर हो गई, 50 से ऊपर कौन सा, 51%, 52, 55, 60, 70, 50 से ऊपर हो गई, अल्लाह पाक दुनिया में हक को फैलाना शुरू कर देगा। देरी हमारी तरफ से हो रही है, हम नियत करें इंशाअल्लाह ये पूरा मजमा मेरे खानदान में, मेरे घर में, मेरे घर से मैं शुरू करूं। हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह पाक की तरफ से हुक्म मिला, वामुर अहलक बिस्सलाति वस्तबिर अलैहा, ए नबी जी आप अपने घर वालों को नमाज का हुक्म कीजिए और खुद भी नमाज की पाबंदी कीजिए, हम आपसे रोजी कमवाना नहीं चाहते, नहनु नरज़ुक, रोजी तो हम देंगे। अरे बोलो, रोजी कौन देगा? और नमाज की बरकत से अल्लाह रोजी में बरकत देगा। हजरत शेख रहमतुल्लाह अलैह ने किताब में फजाइल नमाज की इब्तिदा में लिखा है जो आदमी पांचों नमाजों का एहतमाम करेगा अल्लाह उसको 5 तरह इनाम अता फरमाएंगे, इनाम और इकराम से नवाजेंगे। उसमें पहली बात हजरत शेख रहमतुल्लाह अलैह ने हदीस के हवाले से बयान की है, अल्लाह उसकी रोजी में बोलो, अरे बोलो, आज लोग परेशान और टेंशन में हैं, नमाज छोड़कर रोजी को तलाश करते हैं। अरे जिस जेब में मिसवाक रखा है उसके अलावा के जेब में मैं मिसवाक को तलाश करूंगा, बोलो मिसवाक मिलेगा? मैंने सीधे जेब में मिसवाक रखा और मैं उल्टे जेब में तलाश करूं, आज हमारा हाल यही है कि भाई रोजी की बरकत तो नमाज में है और नमाज को छोड़कर दुकान, मुलाजिमत, फैक्ट्री और सफर और दुनिया के मुल्कों में जाकर हम रोजी की बरकत तलाश करेंगे, बोलो कयामत तक मिलेगी? और रोजी से मुराद सिर्फ खाना पीना नहीं, एक बुजुर्ग ने बतलाया अपनी किताब के अंदर, जिंदगी की जिस लाइन की जरूरत है भाई शादी की जरूरत है, अल्लाह शादी के लिए लड़की को मुहैया करेगा। मकान की जरूरत है, अल्लाह मकान मुहैया करेगा। कपड़े की जरूरत है, अल्लाह कपड़ा मुहैया करेगा। खाने की जरूरत है, खाने पीने की चीजें नहीं है, अल्लाह वो चीज अता फरमाएगा। बीमारी है, उसकी दवा और शिफा की जरूरत है, अल्लाह वो तमाम चीजें अता फरमाएगा। रोजी का मसला, अल्लाह तुम्हारी नमाज की बरकत से रोजी में बरकत देगा। इसका माना जरूरत जिंदगी को अल्लाह पाक नमाज की बरकत से पूरी करेगा। तो नियत करो, इंशाल्लाह हम नमाज को जिंदा करने की मेहनत करेंगे। तो फरिश्ता हाजिरी लेता है, क्या करता है बोलो? ये फजर में थे, जोहर में थे, जवानी में थे, बुढ़ापे में थे, सर्दी में थे, गर्मी में थे, शादी के दिन भी थे, शादी के दिन भी वो अपनी नमाज वक्त पर पढ़ चुके। तो फिर मौत के वक्त के अंदर ईमान का डाकू शैतान आएगा। अरे बोलो, शैतान कसम खाकर आया है, लाखुदन्नका सिरातकल मुस्तकीम, मैं तो सीधे रास्ते पर बैठकर लोगों को ईमान से हटाऊंगा और मेरे साथ में जहन्नम में ले जाऊंगा। लेकिन जो नमाजी होगा, उसकी हाजिरी जिस फरिश्ते ने हाजिरी में टिक करता गया, वो भी मौत के वक्त में आएगा। ईमान का डाकू शैतान ईमान को छीनने की और ईमान को सलब करने की कोशिश करेगा। ये फरिश्ता उसको धक्का मारकर इस मरने वाले को कहेगा जिसने पाबंदी के साथ नमाज पढ़ी है और इस फरिश्ते ने हाजिरी ली है, ये मरने वाले से कहेगा कलमा पढ़ ले, ये तेरी जिंदगी का आखिरी वक्त है। और इसने कलमा पढ़ लिया और ये दुनिया से रुखसत हो गया, बोलो हमेशा की जहन्नम से अल्लाह नजात देगा और हमेशा की जन्नत का अल्लाह मालिक बनाएगा। तो कारी मोहम्मद तैयब साहब रहमतुल्लाह अलैह ने दूसरी बात बतलाई, पहली ईमान की शुक्रगुजारी और दूसरी बोलो नमाज का, नमाज का, अरे बोलो तो सही, नमाज का एहतमाम करना, नमाज की पाबंदी करना, और तीसरी बात, तीसरी मिसवाक का एहतमाम करना। माफ करना, मैं आपको पूछूं, किसके किसके जेब में मिसवाक है? देख लो, आप लोग देख लो जरा पीछे, बहुत कम लोग। अब नियत करो, इंशाल्लाह मिसवाक का एहतमाम करेंगे। मामूली चीज नहीं है। हजरत शेख ने 70 से ज्यादा फायदे बतलाए और सबसे बड़ा नफा ये बतलाया है, अल्लाह मौत के वक्त में कलमा नसीब करेगा। और जिसको अल्लाह पाक कलमा नसीब कर दे और जो मौत के वक्त में ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह पढ़कर दुनिया से रुखसत हो गया, उसको 2-4 साल नहीं, 100-200 साल नहीं, 200-500 साल नहीं, 2-5 हजार साल नहीं, 200-500 करोड़ साल नहीं, 200-500 अबज साल नहीं, बल्कि हमेशा हमेशा की जन्नत अल्लाह पाक देंगे। खालिदीन फीहा अबदा, हमेशा हमेशा की क्या मिलेगी बोलो? जन्नत मिलेगी। तो नियत करो, इंशाल्लाह मिसवाक का एहतमाम करेंगे। एक जगह काफिला गया और गांव दर गांव फतह करता करता आगे बढ़ गया, एक जगह अल्लाह की मदद रुक गई। अमीर साहब ने सबको जमा किया, भाई अपनी जिंदगी को देख लो, कोई अल्लाह का हुक्म, कोई अल्लाह के नबी की सुन्नत तो नहीं छूट रही? पूरी जिंदगी देखा, कोई अल्लाह का हुक्म नहीं टूटा। मैं और आप अगर कोई पूछे कि अपनी जिंदगी में कोई अल्लाह का हुक्म नहीं टूटा, तो बोलो कोई आदमी खड़ा होकर कह सकता है कि नहीं, मेरी जिंदगी ऐसी है कि कोई अल्लाह का हुक्म? वो सहाबाए किराम की जिंदगी हमारे लिए नमूना है, मिसाले राह है। क्या मतलब है कि पूरी जिंदगी देखा, खाने में, पीने में, सोने में, उठने में, मामलात में, माशरत में, इबादत में, अखलाक में, सफर में, हजर में, आंखों में, जुबान में, हाथ पैर में, दिलो दिमाग में कोई अल्लाह का हुक्म नहीं टूटा। और फिर अमीर साहब ने कहा, कोई अल्लाह के नबी की सुन्नत तो नहीं छूट रही? इन्होंने अपनी जिंदगी पैदाइश से मौत तक, सुबह उठने से रात को लेटने, आदमी कितने अमल करता है, इन तमाम चीजों में गौर किया। तो एक साथी खड़े होकर कहने लगे, अमीर साहब एक सुन्नत छूट गई। कितनी? मैं और आप कह सकते हैं एक सुन्नत छूटी है? मैं तो कभी कभी मजमे को पूछ लेता हूँ, आप तो सब जुनैद बगदादी हो ना भाई यहाँ के, इसलिए आपको तो नहीं पूछ सकते, रोजाना दिन में आदमी दो मर्तबा कुर्ता पायजामा पहनता है, सुबह में उठा तब और दुकान में आराम किया तब। मैं ये पूछता हूं कि पहले कुर्ता पहनना सुन्नत है कि पायजामा पहनना सुन्नत है? मैं जवाब नहीं मांगूंगा आपसे, लेकिन हम हमारी जिंदगी में ऐसी कितनी सुन्नत है। एक मर्तबा सुफियान सौरी रहमतुल्लाह अलैह मस्जिद में उल्टे पैर से दाखिल हो गए। बोलो गैब से क्या आवाज आई? बैलों की तरह हमारे घर में दाखिले का तरीका भी तुम्हें मालूम नहीं। उस दिन से अपनी सरनेम, सौर कहते हैं अरबी में बैल को, अपनी सरनेम रख दी सुफियान सौरी। एक मर्तबा उल्टे पैर से दाखिल हो, कितने? मैं और आप जूते पहनने में, मस्जिद में दाखिल होने में, इस्तिंजा करने में, कपड़े पहनने में, खाना खाने में, एक एक अमल। तो वो साहबी, वो जो साथी थे, वो खड़े होकर कहने लगे, अमीर साहब एक सुन्नत छूट गई। इसका माना बाकी तमाम सुन्नतों पर बोलो अमल हो रहा है। कितनी सुन्नत छूट गई? मौलाना इलिया साहब रहमतुल्लाह अली से किसी ने पूछा, आप इस दावत की मुबारक मेहनत के जरिए से क्या चाहते हैं? क्या फरमाया? हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम जमी माजा बिहिन नबी सल्लल्लाहु अलैहि वसल्लम, हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम जो कुछ लेकर आए हैं तमाम इंसानों की जिंदगी में जिंदा हो जाए। हमारे तो विरासत के मसाइल नहीं मालूम, हमारी औरतों को तो पाकी नापाकी के मसाइल मालूम नहीं, हमारे पास तो कारोबार के तरीके भी बाजे मर्तबा सूद दाखिल हो जाता है, रिबा, लेकिन हमें पता नहीं। इसलिए इस वक्त के अंदर मौलाना इब्राहिम साहब तो इस पर बहुत जोर देते हैं, इल्म और जिक्र। हमारी जिंदगी इल्म, इस चीज जो चीज अमल करनी है, जो चीज का हमें कारोबार, मुलाजिमत, फैक्ट्री, शादी, जो भी करना है, जिस शोबे में अपने आप को दाखिल करना है, उससे पहले उस लाइन का इल्म हासिल कर लो। और जब वो अमल करो तो जो हासिल किया है, जो इल्म हमने सीखा है, उसके मुताबिक अमल करने का नाम उस वक्त का जिक्र है। तो अल्लाह पाक की तरफ से दोस्तों बुजुर्ग एक मेहनत अल्लाह ने दी है। जमी माजा बिहिन नबी सल्लल्लाहु अलैहि वसल्लम, वो खड़े होकर कहने लगे, अमीर साहब एक सुन्नत छूटी है। अमीर साहब ने पूछा कौन सी सुन्नत? अरे बोलो कौन सी सुन्नत छूटी है? मिसवाक की। कौन सी? बोलो। बहुत दिनों से बाहर के बाहर थे और झूल हो गए। अमीर साहब ने कहा, हाँ एक सुन्नत की वजह से अल्लाह की मदद रुक गई। एक इसलिए कि किले फतह होते गए, गांव फतह होते गए, शहर आगे बढ़ते चले गए, अब अल्लाह की मदद रुक गई कि वो गांव फतह नहीं हो रहा है। तो ये नहीं देखा कि हम कितने, ये कितने, हम ऐसा कुछ नहीं देखा, बल्कि अपनी जिंदगी को मिलाया कुरान और हदीस, अल्लाह के अहकामात और हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों के जरिए से। और नतीजा ये हुआ कि अल्लाह की मदद इसलिए रुक गई है कि एक सुन्नत छूट गई। कितनी? बोलो। अब मिसवाक करना शुरू कर दिया, अल्लाह पाक की मदद आ गई, अल्लाह ने दुश्मनों के दिलों में बात डाल दी और रौब छा गया और अल्लाह पाक ने वो किला फतह कर दिया। कारी मोहम्मद तैयब साहब रहमतुल्लाह अलैह ने अपनी किताब में लिखा है, जो आदमी मिसवाक का एहतमाम करेगा अल्लाह उसका खात्मा ईमान पर फरमाएंगे। नीयत करो इंशाल्लाह मिसवाक भी और तमाम सुन्नतों पर आज के बाद इंशाल्लाह मौत तक अमल करेंगे और इसका इल्म भी हासिल करेंगे। और चौथी बात, अजान के बाद की दुआ। कौन सी दुआ? बोलो। सबको याद है? अगर याद नहीं है तो याद कर लेना। हर अजान के बाद अगर हमने इस दुआ को पढ़ लिया, अल्लाहुम्मा रब्ब हाज़िही दावती तामा, ये दावत तामा है, इसके जरिए से अल्लाह पाक मौत के वक्त में कलमा नसीब करेगा। पांचवी बात, रब्बना ला तुज़िग़ क़ुलूबना, रब्बना ला तुज़िग़ क़ुलूबना, अच्छी तरीके से उसको पढ़ते चले जावे, उसको याद कर लेवे। और छठी बात माँ बाप की फरमा बरदारी। अरे बोलो किसकी फरमा बरदारी? हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के जमाने में एक सहाबी रसूल का इंतकाल हो रहा है और उनको कलमा तलखीन कर रहे हैं लेकिन इनकी जुबान से कलमा नहीं निकलता है। तो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने तहकीक करवाई, भाई देखो इनके माँ बाप इनसे नाराज तो नहीं है। पता चल गया कि माँ नाराज है। कौन नाराज है बोलो? जब माँ और बाप नाराज होंगे बोलो जुबान से कलमा निकलेगा। वला तकुल लहुमा उफ्फिम वला तनहरहुमा, माँ बाप को चिड़को नहीं और माँ बाप को उफ तक न कहो तो क्या कहेंगे? रब्बिरहमहुमा कमा रब्बयानी सगीरा, एला जैसे इन्होंने हमारे साथ रहम का मामला बचपन में किया एला तू भी इनके साथ रहम का मामला कर। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अगर कोई बेटा अपने माँ बाप को शफकत भरी निगाह उठाकर देखेगा अल्लाह पाक उसको एक मकबूल हज का सवाब अता फरमाएंगे। किसी सहाबी ने पूछा ऐ अल्लाह के नबी ये बच्चा बेटा फरमा बरदार अपने माँ बाप को दिन में 100 मरतबा रहमत भरी निगाह उठाकर देखेगा अल्लाह पाक क्या देंगे? हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह उसको 100 मकबूल हज का सवाब अता फरमाएंगे। तो माँ बाप को माँ बाप की फरमा बरदारी, माँ बाप को खुश रखना ये दोस्तों बुजुर्गों हमारी जिम्मेदारी है। अगर हमने ऐसा नहीं किया, एक इलाके में एक हाफिज साहब ने सुनाया असर की नमाज के बाद जब बाहर गए, दुनिया में बाकी आमाल का बदला तो अल्लाह आखिरत में देंगे लेकिन माँ बाप के साथ जो किया अल्लाह उसको दुनिया में नकदा नकदी दे देंगे। किसी अमल का बदला अगर दुनिया में चाहते हैं तो अपने औलादों के अपने माँ बाप के साथ ऐसा मामला करेंगे, ऐसा ही मामला तुम्हारी औलाद तुम्हारे साथ करेगी। दुनिया में नकदा नकदी मामला अगर किसी चीज का फौरन बदला मिलेगा तो माँ बाप के साथ जो बर्ताव करेंगे तुम्हारी औलाद भी तुम्हारे साथ बर्ताव करेगी। एक हाफिज साहब असर की नमाज के बाद जब बाहर निकले इमामत कराकर नमाज पढ़ाकर तो देखा कि दो आदमी में लड़ाई झगड़ा हो रहा है। जल्दी से करीब पहुंचे तो क्या देखा? एक बेटा अपने बाप की पिटाई कर रहा है। कौन? अरे बोलो बेटा किसकी पिटाई कर रहा है? बाप की। हाफिज साहब जल्दी से गए और बेटे को कहने लगे बेटे ये तेरा अब्बा है, इनकी बरकत से तू दुनिया में आया है। अल्लाह ने कुरान पाक के अंदर अपनी इबादत के साथ माँ बाप के एहसान करने का जिक्र किया है और माँ बाप के फजाइल सुनाए, बेटे ये तू क्या करता है छोड़ दे। तो बाप ने कहा हाफिज साहब छोड़ दो, इसको मेरी पिटाई करने दो। क्यों? इसलिए कि मैंने भी अपने बाप की पिटाई की है। जब दुनिया में अपने माँ बाप के साथ हम जो मामला करेंगे हमारी औलादें हमारे साथ बोलो ऐसा ही मामला करेगी। तो माँ बाप की फरमा बरदारी ये हमारा छठा कारी मोहम्मद तैयब साहब रहमतुल्लाह अलैह ने जो लिखा कि छठी बात क्या है कि माँ बाप के साथ अच्छा मामला करेंगे। तो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने मालूमात की कि ये जो इंतकाल करने वाले हैं इनकी जुबान से कलमा नहीं निकलता है। तो मैं पता चल गया माँ नाराज है, माँ को बुलाया और माँ को यूं कहा कि भाई लकड़ियां जमा कर लो और तुम्हारे बेटे को आग में डाल देते हैं। माने कहा ऐसा नहीं हो सकता है, तो फिर तुम इनसे राजी हो जाओ, इसलिए कि अगर इस हालत में मर गए तो हमें शामे इसकी जहन्नम में जलना पड़ेगा। माँ ने अपने बेटे के कसूर को माफ कर दिया, राजी हो गई, बेटे की जुबान से कलमा निकला और ये दुनिया से रुखसत हो गया। तो माँ बाप की फरमा बरदारी से बोलो क्या मिलेगा? अरे बोलो माँ के नीचे लोग कहते हैं माँ के तलवों में जन्नत है और बाप जन्नत का दरवाजा है। हम यूँ कहते हैं कि अगर माँ बाप खुश रहेंगे तो माँ बाप की दुआएं डायरेक्ट कबूल हो जाती है। लोग इधर उधर बुजुर्गों के पास जाते हैं, हम यूँ कहते हैं तुम्हारे सबसे बुजुर्ग और सबसे बड़े अल्लाह वाले तो तुम्हारे माँ बाप है, तुम अपने माँ बाप की खिदमत करो, उनसे दुआएं ले लो, अल्लाह इंशाल्लाह तुम्हारे मसाइल को हल कर देगा। तो नियत करो इंशाल्लाह हम भी माँ बाप की फरमा बरदारी करेंगे। करोगे? एक आदमी ने अल्लाह के नबी को पूछा میں اپنے ماں باپ کی خدمت کرتا ہوں, اٹھا کر ان کو لے جاتا ہوں, اور ماں باپ اور یہ حقوق بتلا دے گئے کہ بھئی کہ کہاں کہ دردِ زے کے وقت کے اندر جو تکلیف تیری ماں نے اٹھائی ہے پوری زندگی خدمت کرنے کے باوجود بھی تو ان کا حق ادا نہیں کر سکتا. ماں باپ تو ماں باپ ہے. قرآن میں کہا ہے وَلَا تَقُلْ لَهُمَا أُفٍّ وَلَا تَنْهَرْهُمَا, ماں باپ کو اوف تک نہ کہو اور ماں باپ کو جھڑکو نہیں. کتنی بات ہو گئی, ارے بولو سب کو یاد رہے گی. اور ساتویں بات, نامحرموں سے اپنا آپ کو بچانا. نامحرموں سے اللہ حفاظت کرے. آج کل تو موبائل میں کیا ہو رہا ہے, ہاں حفاظت کرے. ایسا نہیں ہے کہ موبائل میں دیکھنے کی اجازت ہے, نہیں دوستو بزرگو. قل للمؤمنین یغضوا من ابصارہم, اے نبی جی مومنین کو کہہ دو اپنے نگاہوں کو نیچی رکھے. اور اگر ہم نے اللہ حفاظت کرے, لیکن اگر بھول سے کسی نامحرم پر نگاہ پڑ گئی اور تم نے نگاہ کو جھکا دی, حضور اقدس صلی اللہ علیہ وسلم کی طرف سے دو باتیں, ایک تو یہ فرمایا اللہ اس کے پچھلے گناہوں کو معاف کر دے گا, اور دوسری بات یہ بتلائی ایک حدیث کے خلاصے میں کہ اللہ پاک اس کو عبادت میں لذت عطا فرمائے گا. لوگوں کو سونے میں لذت آئے گی اور اس کو اللہ کے سامنے کھڑے رہنے میں اور نماز اور تہجد اور قرآن پاک کی تلاوت میں لذت آئے گی. یہ کیا ہو گیا, اس نے اپنے آپ کو نامحرم سے اپنی نگاہ کو نیچی کر لی. اللہ پاک اس کی عبادت میں مٹھاس عطا فرمائیں گے, اور جو چیز زیادہ پسند ہوتی ہے بولو دسترخوان سے آدمی اسی کو زیادہ کھاتا ہے. ارے بولو ہوتا ہے کہ نہیں. تو عبادت کی لذت ملی, کیا مطلب ہے, لوگوں کو کھانے میں لذت آئے گی اور اس کو کھلانے میں, ارے بولو, لوگوں کو افطاری کرنے میں لذت آئے گی اور اس کو روزہ رکھنے میں لذت آئے گی. ارے بھائی رمضان نہیں ہے, عاشورہ نہیں ہے, اور پیر اور جمعرات نہیں ہے, اور ایام بیج نہیں ہے, پھر بھی تم نے روزہ رکھا, بولے میرے کو روزے میں لذت آتی ہے. ارے بولو ہوتا ہے کہ نہیں. آپ کے یہاں ایسے لوگ ہیں کہ نہیں. ہمارے ایک آدمی ہے پوری زندگی پانچ دن عید کے جو حرام ہے اس کے علاوہ پوری زندگی روزہ رکھتا تھا, اور اس کا انتقال ہوا اس دن بھی روزے کی حالت میں تھا. لوگوں کو دنیا کی چیزیں پڑھنے میں لذت آتی ہے اور اس کو قرآن کی تلاوت میں لذت آتی ہے. ہمارا ایک ساتھی کہنے لگا مولانا ان کو جانتے ہو, میں کہ نہیں جانتا, ان کے دونوں پیر کٹے ہوئے ہیں اور ویل چیئر پر نماز کے لیے آتے ہیں, اتنا تو میں جانتا ہوں. بولے روزانہ ایک قرآن پاک ختم کرتا ہے. ایکم احسن عملا, اچھی سے اچھی زندگی عملی بنانے کے لیے. ہمارا ایک ساتھی کہنے لگا مولانا ہمارے ایک حاجی صاحب تھے, روزانہ 10,000 روپے لے کر نکلتے تھے, بیوہ مسکین غریب یتیم سب کو دیتے رہے, اور جس دن مال پورا ہو جاوے 2 رکعت پڑھ کے اللہ کے سامنے رو کر کہتے تھے اے اللہ تیرا احسان ہے کہ تو نے میرے مال کو قبول کر لیا. اور جس دن 200-500 روپے بچ گئے, کوئی بیوہ مسکین غریب یتیم صحیح نہیں ملا, تو پھر رو رو کر یوں کہتے تھے اے اللہ میرے ایسا کیا قصور کیا ہے کہ آج تو نے میرا اتنا مال قبول نہیں کیا. لوگوں کو مال کمانے میں لذت آتی ہے اور ان کو مال, ارے بولو یہ کیا ہو گیا, نامحرم سے اپنا آپ کو بچایا ہے. اس لیے بھائی دوستو بزرگو ایک محنت اللہ پاک کی طرف سے ملی ہے, اچھے سے اچھے اعمال کر کے لاوے. بختیار کاکی رحمت اللہ علیہ کا انتقال ہوا, بہت بڑا مجمع ان کا آیا, بہت سے مریدین تھے, لیکن آپ نے مرنے سے پہلے نصیحت کی. آپ کا ایک مرید تھا جس کی زندگی ایسی عمل والی تھی کہ جس کو کتابوں میں لکھا گیا ہے, انہوں نے وصیت نامہ لکھا میری جنازے کی نماز وہ آدمی پڑھائے گا جس کی زندگی میں یہ 4 باتیں ہوگی. کتنی بولو, نیت کرو انشاءاللہ میں اور آپ بھی اس پر عمل کریں گے. خلق الموت والحیات لیبلوکم ایکم احسن عملا, موت اور حیات دنیا کی زندگی اللہ نے اس لیے دی ہے تاکہ آزماوے تم میں سے اچھے اعمال کر کے کون لاتا ہے. تو پہلا پورا مجمع انتظار میں ہے جنازے کی نماز پڑھانے کے لیے اور مثلاً 10 بجے کا وقت تھا تو پورا مجمع دہلی کے بڑے بڑے لوگ اور علماء اور سب حفاظ اور حاجی صاحب اور نمازی صاحب یہ سب موجود ہیں اور اعلان کرنے والے نے اعلان کیا, حضرت نے نصیحت کی ہے اور حضرت لکھ کر گئے ہیں میرے جنازے کی نماز وہ آدمی پڑھائے گا جس کی زندگی میں یہ 4 باتیں ہوگی. پہلی بالغ ہونے سے لے کر آج تک اس کی کبھی نماز تکبیر اولا کے بغیر نہ ہوئی ہو. بالغ ہونے سے لے کر آج تک بولو تکبیر اولا کے ساتھ نماز ہوئی ہو. امام صاحب جب اللہ اکبر کہتے ہیں یہ بھی پہلے سے شریک ہو جاوے. لیکن تکبیر اولا کب ملے گی؟ اذان کے ساتھ ہی آدمی کو مسجد میں پہنچنا پڑے گا, تب اس کو کیا ملے گا بولو. سعید ابن المسیب رحمت اللہ علیہ کہتے ہیں کہ 40 سال ہو گئے ایسا کبھی بھی نہیں ہوا کہ اذان ہوئی ہو اور میں پہلے سے مسجد میں موجود نہ ہوں. کتنے سال بولو؟ ایکم احسن عملا. سعید ابن مسیب کہتے ہیں کہ میں نے نماز میں امام صاحب کے علاوہ کسی کی پیٹھ نہیں دیکھی. کیا مطلب؟ ارے بولو, امام صاحب کے پیچھے پہلی صف میں پوری زندگی. آدمی نماز میں اپنے آگے والوں کی پیٹھ دیکھتا ہے نا, تو جو پہلی صف میں بیٹھے گا اور امام صاحب کے پیچھے بیٹھے گا وہ تو امام صاحب کی پیٹھ دیکھے گا, لیکن جو دائیں بائیں ہوگا وہ تو دیوار کو دیکھے گا. ارے بولو, ہوگا کہ نہیں؟ اور جو دوسری صف میں ہوگا وہ پہلی صف کے مسلی کی پیٹ دیکھے گا. تو انہوں نے کیا کہا کہ 40 سال ہو گئے میں نے نماز میں امام صاحب کے علاوہ کسی کی پیٹ نہیں دیکھی. اس کا معنی پہلی صف بھی اور امام صاحب کے بالکل پیچھے. ایکم احسن عملا, اچھے سے اچھے عمل. اللہ پاک نے ایک موقع میرے کو اور آپ کو دیا ہے بھائی, کپڑا میرا اچھا, چشمہ میرا اچھا, ٹوپی میری اچھی, جوتے میرے اچھے, تو نماز بھی میری بولو, وضو بھی میرا. ہاں, جو آدمی گھر سے وضو کر کے آتا ہے, حضور اقدس صلی اللہ علیہ وسلم فرماتے ایسا ہے جیسے احرام پہن کر بیت اللہ کی طرف چلا, عمرے کی نیت سے چلا. خالی وضو کرنے پر ایک آدمی نماز کے 15 منٹ پہلے آ گیا اور نماز کے انتظار میں بیٹھا رہا, بولو اس کو کون سا ثواب ملے گا؟ نماز پڑھنے کا ثواب ملے گا. نماز کے بعد جب تک کہ آدمی اپنی جگہ پر بیٹھے گا فرشتہ اس کے لیے دعائیں مغفرت کرے گا. کیا کرے گا بولو؟ ہم تو سلام پھیرتے ہی بولو بھاگتے, ایسا نہ کرے. اچھے سے اچھی نماز, اچھے سے اچھا وضو, اچھی طریقے سے مسواک, اچھی طریقے سے گھر سے وضو کر کے آنا. سنت کے مطابق بازے قبیلے مسجد نبوی سے دور رہتے تھے. ارے بھائی کیوں دور رہتے ہو؟ بولے ہم نے سنا کہ مسجد کی طرف جتنے قدم اٹھائیں گے اتنی نیکیاں ملے گی, تو ہم دور سے چل کر آئیں گے تو ہمارے نامہ اعمال میں نیکیاں زیادہ سے زیادہ لکھی جائے گی. تو بختیار کاکی رحمت اللہ علیہ انتقال فرما گئے اور وصیت کرنے والے نے پہلی وصیت جو بیان کی ہے, بھائی آج تک تکبیر اولا بالغ ہونے سے لے کر آج تک اس کی تکبیر اولا فوت نہ ہوئی ہو. نیت کرو انشاءاللہ تکبیر اولا کے ساتھ نماز پڑھیں گے. اور میں نے اور آپ نے حدیث سنی ہوگی 40 دن 200 نمازیں تکبیر اولا کے ساتھ پڑھنے پر اللہ پاک 2 ڈگری. اپنی بات چلی نا کہ ایڈمیشن کو ہم نے کیا سمجھ لیا؟ ارے بولو, تو اگر 40 دن اخلاص اور تکبیر اولا کے ساتھ نماز پڑھیں گے اللہ 2 پروانے 2 ڈگریاں دیں گے. کون سی ڈگری ملے گی؟ یہ آدمی جہنم سے بری ہے, اس کا معنی جنتی ہونے کا سرٹیفکیٹ ملا. بھائی دو ہی چیزیں ہیں, جنت ہے یا جہنم ہے. تو جس آدمی کو جہنم سے بچا دیا گیا وہ کہاں جائے گا؟ تو پہلا انعام पहली डिग्री, पहला उसके हाथ में एक सर्टिफिकेट मिला भाई आदमी जन्नती है, और दूसरा निफाक से बरी है, इसका माना ये मुनाफिक नहीं है बल्कि ये मोमिन है। अरे बोलो आसान है कि मुश्किल है? 40 दिन हमारे साथ एक साथी थे जमात में, बहुत पहले 1987 में, बहुत जल्दी भागम भागी करे नमाज के लिए, वुजू के लिए, इस्तिंजा के लिए, जल्दी से खा ले हुए। मैंने एक दिन बुलाकर पूछा, अरे भाई साहब तुम इतनी जल्दी क्यों करते हो? बोले मौलाना मैं सुना दूं, आज तक मैंने किसी को नहीं कहा। एक दिन मैं तालीम के हलके में बैठा और मैंने ये नीयत की, आज जो सुनूंगा अमल करूंगा। क्या नीयत थी बोलो? अरे जरा बोलो नहीं यार, जो सुनूंगा, आप भी नीयत करते हो? जो सुनूंगा अमल करूंगा। और दूसरा मैंने अल्लाह से मांगा, अल्लाह जो मैं आज हदीस सुनूं अमल की तौफीक तेरी तरफ से, मैं तुझसे सवाल करता हूं मेरे लिए इस अमल की तौफीक का दरवाजा खोल दे। कितने अमल किए? दो, एक तो नीयत की और दूसरा किससे मांगा। बोले उस दिन ये हदीस आई। कौन सी हदीस? 40 दिन 200 नमाजें तकबीर उला के साथ पढ़ेंगे। मैंने नीयत की थी अमल करने की और मैंने अल्लाह से भी मांग लिया था, अल्लाह तो तौफीक का दरवाजा खोल दे। उस दिन से लेकर आज 18 साल हो गए, मेरी कभी तकबीर उला फौत नहीं हुई। मैं और आपने कितनी मरतबा यह हदीस सुनी, अय्युकुम अहसनु अमला, अच्छे से अच्छे अमल करके लाएंगे। एक बुजुर्ग के साथ हम लोग वहां गए ऑस्ट्रेलिया, इनके खादिम ने मेरे को बुलाया, चलो ये मौलाना को ईशा की नमाज पढ़ाने की। मैं कहा क्यों इतना जल्दी? बोले बीमार है, बुखार बहुत है। तो इनका खादिम, मैं और वो बुजुर्ग, हम तीनों ने नमाज पढ़ी ऑस्ट्रेलिया में ईशा की। फिर वो खादिम मेरे को कहने लगे, 35 साल हो गए इनकी कभी तकबीर उला फौत नहीं हुई। गर्मी में बीमार और बुखार में थे, फुल हिम्मत नहीं होती थी, लेकिन चलो अकेले घर में पढ़ लेंगे, और ऐसा नहीं किया बल्कि उन्होंने एहतमाम किया जमात का। फिर हम लोग एक मरतबा काकरेल बांग्लादेश की मस्जिद बांग्लादेश गए 1986-87 में, उस वक्त के अंदर एक बुजुर्ग की मुलाकात की। जब वो बुजुर्ग की मुलाकात करके रिटर्न हुए तो जिन्होंने मुलाकात कराई बोले इनको जानते हो? अरे भाई नहीं जानते, ये एक मौलाना है, उनका नाम भी मेरे को मालूम है, बस वो इतना मालूम है। बोले नहीं, उससे आगे तुम क्या जानते हो? बोले मैं नहीं जानता। उन्होंने कहा इनकी उम्र 80 साल की है, 60 साल हो गए कभी इनकी तकबीर उला फौत नहीं हुई, 60 साल हो गए कभी इनकी तहज्जुद की नमाज नहीं छूटी, और 60 साल हो गए एक दिन रोजा रखते, एक दिन इफ्तारी करते। सौमे दाऊदी, एक दिन दाऊद अली सल्लल्लाहु अलैहि वसल्लम रोजा रखते थे, एक दिन इफ्तारी करते थे, उसको सौमे दाऊदी कहते हैं। इन्होंने अपनी 60 साल जिंदगी में 30 साल रोजा रखा, एक दिन रोजा रखते हैं, एक दिन इफ्तारी करते हैं। तो बख्तियार काकी रहमतुल्लाह अली की नसीहत में पहली क्या थी बोलो? अरे बोलो, कभी तकबीर उला बालिग होने से लेकर आज तक कभी तकबीर उला फौत न हुई हो वो मेरे शेख की जनाजे की नमाज पढ़ाएगा। फिर दूसरा ऐलान सुनाऊ? अरे बोलो, सुनाऊ आपको? चार चार महीने दोगे? कौन कौन देगा? पूरा हाथ उठाओ, पूरा जितना मैंने उठाया इतना उठाओ। फिर अल्लाह अमल की तौफीक अता फरमाएंगे। हाँ, दूसरा, मेरे हजरत की जनाजे की नमाज वो आदमी पढ़ाएगा जिसकी कभी बालिग होने से लेकर आज तक तहज्जुद की नमाज न छूटी हो। हमारी तो अल्लाह के रास्ते में निकलकर भी छूट जाती है। अरे बोलो, छूट जाती है कि नहीं? एक बहुत बड़े अल्लाह वाले और बहुत दावत के मेहनत के मुतहर्रिक थे, तो मैंने पूछा ये बात तुमको कैसे मिली, बोले मेरी माँ की दुआ है, मेरी माँ की उम्र 80 साल हो गई और मैं देखता हूँ 50 साल जिंदगी के अंदर इनकी कभी तहज्जुद की नमाज नहीं छूटी और वो हमेशा मेरे लिए दुआ मांगती है, ऐ अल्लाह तू मेरे बेटे को दीन की मेहनत करने के लिए कबूल फरमा। तो माँ की तहज्जुद की दुआ की बरकत से अल्लाह पाक मेरी गाड़ी को चलाता है। और यूं कहते हैं जो आदमी तहज्जुद की नमाज पढ़ता है अल्लाह उसकी रोजी में भी बरकत देगा, अल्लाह उसकी तंदुरुस्ती में भी बरकत देगा। और एक जगह मैंने सुना कि जो आदमी तहज्जुद की पाबंदी करता है मौत से पहले पहले अल्लाह पाक उसको अपना जन्नत का ठिकाना बतला देगा। नियत करो इंशाल्लाह तहज्जुद की नमाज पढ़ेंगे, लेकिन वो ईमान लावे कहां से, वो अल्लाह के रास्ते में निकलकर अल्लाह पाक ईमान अता फरमाएंगे। तो दूसरी जिसकी बालिग होने से लेकर आज तक कभी तहज्जुद की नमाज न छूटी हो ये मेरे हजरत की जनाजे की नमाज पढ़ाएगा। फिर तीसरी, चार शर्तें थी ना, कितनी हो गई, कौन कौन सी, तकबीर उला के साथ नमाज और तहज्जुद की पाबंदी। तीसरी मेरे हजरत की जनाजे की नमाज वो आदमी पढ़ाएगा जिसकी कभी असर की सुन्नतें न छूटी हो। हम तो मौकदा और गैर मौकदा में रह गए और मैं और आप चाहते हैं कि अल्लाह वाले हमारी दुआ करें। अरे बोलो चाहते हैं कि नहीं, अरे बोलो सब चाहते हैं कि नहीं, अल्लाह वाले हमारे लिए दुआएं करें। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की दुआ है, इससे बढ़कर दुनिया में कोई अल्लाह वाला हो सकता है। ए अल्लाह, अल्लाह से कहते हैं, दुआ अल्लाह के नबी की है और किसको मिली, ए अल्लाह रहम फरमा उस बंदे पर, रहम फरमा उस आदमी पर जो असर की चार पहले की सुन्नतें पढ़ ले। अरे बोलो किसकी दुआ है, जो असर की सुन्नतें पढ़ेगा अल्लाह के नबी की दुआ है। ऐ अल्लाह तू रहम फरमा उस आदमी पर, उस बंदे पर जो असर की नमाज की पहले की चार सुन्नतें अदा करे। तो ऐलान करने वाले ने क्या ऐलान किया, मेरे हजरत की जनाजे की नमाज वो आदमी पढ़ाएगा जिसकी कभी असर की सुन्नतें बोलो न छूटी हो। और मैं तो कभी कभी मजमे को पूछता हूँ फजर की नमाज कितनी रकात है, चार, असर जोहर की 12, असर की, मगरिब की और ईशा की 17 के 9। नहीं है 17, लेकिन हमारा अमल असर की है 8 रकात, लेकिन हमारा अमल, अरे बोलो आज से नियत करो, खलक الموت والحیات ليبلوكم ايكم احسن عملا, मौत और हयात दुनिया की जिंदगी इसके लिए दी है ताकि अच्छे से अच्छे आमाल करके लाएंगे। कितनी बातें हो गई, चौथी सुना दूं, अरे सुना दूं, यार जोर से बोलो ना, सुना दूं। बालिग होने से लेकर आज तक भूल से भी ना महरम को न देखा हो, जानबूझकर नहीं, और भूल से देखने का तो माफ भी है। एक आदमी की निगाह पड़ गई और फौरन नीचे झुका दी, वो उसकी निगाह माफ है, बल्कि उस पर मगफिरत है। लेकिन मेरे हजरत की जनाजे की नमाज वो आदमी पढ़ाएगा जिसने भूल से भी, जानबूझकर नहीं, अरे बोलो कैसे, भूल से भी नाम रम को नहीं देखा, भूल भी नहीं हुई। एक बुजुर्ग अपनी छत की तरफ देखा तो सामने की खिड़की नजर आई, एक नामहरम नजर आ गए। उस दिन से लेकर 20 साल हो गए कभी उनको अपनी छत की तरफ देखता हुआ नहीं देखा। किसी ने पूछा भाई आपने अपनी छत, बोले 20 साल से नहीं देखी, क्यों, एक मर्तबा मैंने छत की तरफ निगाह उठाई एक नामहरम पर निगाह पड़ गई, उस दिन से मैंने तय कर लिया अपनी छत की तरफ निगाह उठाकर देखना ही नहीं, जब देखेंगे तो नामहरम पर निगाह पड़ेगी, देखा ही नहीं तो निगाह कैसे पड़ेगी। कितने साल तक अपने छत को नहीं देखा, 20 साल तक। तो चौथी बात, जो भूल से भी आज तक ना महरम को ना देखा। ये चार शर्तें जिनकी जिंदगी में होगी ये मेरे हजरत की जनाजे की नमाज पढ़ाएगा। अब इंतजार हुआ, कोई नहीं आया। एक नौजवान अपने चेहरे पर कपड़ा डाल दिया, रुमाल डाल दिया और जल्दी से जनाजे की नमाज पढ़ाई। जनाजे की नमाज पूरी हो गई, कुछ लोग जनाजे को उठाकर लेकर चले और कुछ लोग उस नौजवान की तरफ देखा और आगे उसकी तरफ बढ़े। अरे भाई ये कौन नौजवान है जिसकी जिंदगी में बालिग होने से लेकर आज तक तकबीर उला फौत नहीं हुई, बालिग होने से लेकर आज तक उसकी तहज्जुद की नमाज नहीं छूटी, बालिग होने से लेकर आज तक उसके असर की सुन्नतें नहीं छूटी और ना महरम को भूल से आज तक नहीं देखा। ऐसा नौजवान कौन है? जब इनका पर्दा और चेहरे से वो कपड़ा हटाया तो देखा दिल्ली का गवर्नर शमसुद्दीन अल्तमस रहमतुल्लाह अलैह। जब ईमान और यकीन बन जाता है तो फिर गवर्नरी में भी अल्लाह पाक आमाल की तौफीक अता फरमा दे। ये दावत की मुबारक मेहनत के जरिए से दोस्तों बुजुर्गों इसी बात को चाहा जाता है। अल्लाह करे जितनी ईमानी ताकत बढ़ेगी इतने आमाल की तौफीक अल्लाह पाक देते रहेंगे। हजरत शेख ने अपनी किताब में लिखा है बाजे अल्लाह वाले दुनिया से फरिश्ते इनका नामा आमाल सुबह से लेकर शाम तक का, शाम को फरिश्ते लेकर जाते हैं और शाम से लेकर सुबह तक का नामे अमल फरिश्तों की ड्यूटी बदलती रहती है। वो फरिश्ते कहने लगे 40 साल से इनका नामे अमल और सहीफा मैं लेकर अल्लाह के दरबार में जाता हूँ लेकिन इनके नामे अमल में कोई गुनाह नहीं है। हमारे एक बुजुर्ग थे मौलाना असदुल्ला जो नाजिम साहब थे सहारनपुर मदरसे के। एक मरतबा इनके खादिम इनको वजू करा रहे थे और वो कहते रहे अल्लाह का करम है, तहदीस बिन नेमत के तौर पर कहता हूँ कि मैंने पूरी जिंदगी में कभी कोई गुनाह कबीरा नहीं किया। गुनाह कबीरा की लिस्ट आती है ना, कभी गुनाह कबीरा नहीं किया। अल्लाह करे मेरी तुम्हारी जिंदगी में अल्लाह पाक वो ईमान की ताकत अता फरमा दे। इसके लिए दावत की मुबारक मेहनत है। या अय्युहल्लज़ीना आमनू हल अदुल्लुकुम अला तिजारतिन तुंजीकुम, ईमान वालों में तुमको बेहतरीन तिजारत न बताऊं जो तुमको दर्दनाक अजाब से बचावे। इसका क्या मतलब है? इसके जरिए से अल्लाह पाक आखिरत की जब दर्दनाक अजाब से बचाएगा अल्लाह पाक दुनिया के अजाब से भी बचाएगा। टेंशन, प्रॉब्लम, मसाइल, मुश्किलात, बेबरकती, जिल्लती, बेइज्जती, इन तमाम चीजों से अल्लाह पाक की तरफ से हिफाजत होगी। किसके लिए? जो दुनिया में अमल करके लाया, खाली बयान सुन के, इरादा करके, मशवरा करके, हाँ में हाँ मिलाकर चला नहीं। वलहम तयरिम मिम्मा यश्तहून وحور عين كامثال اللؤلؤ المكنون جزاء بما كانوا يعملون। अल्लाह पाक ने हूरों का तस्करा, जन्नत का तस्करा, वलहम طير और किसका तो परिंदे का गोश्त जिसको तुम चाहते हो, ये तमाम नेमतें खादिम इतने अच्छे मिलेंगे। और ये तमाम तस्करा करने के बाद अल्लाह पाक ने कुरान पाक में फरमाया जज़ा बिमा कानू यअमलून, ये बदला है उन लोगों का जो अमल करके लाए, अमली जिंदगी बना कर लाए। आज तो मैं और आप नियत करें अल्लाह बरसों बरस से हमारे नवसारी और बलसार में इज्तिमा हुआ और हफ्तावारी इज्तिमा में गए और जमातों ने आकर हमको समझाया अल्लाह हमने बड़ी कोताही और नादानी की है, दावत की मेहनत को सुनी अनसुनी कर दी। आज तेरे सामने तौबा और इस्तिग़फ़ार करते हैं और माफी मांगते हैं अल्लाह पिछली जिंदगी की नाकदरी को माफ कर दे। और आज हम सब नियत करें इस दावत की मेहनत को अपनी जिंदगी का मकसद बनाएंगे। अरे उसके लिए सब तैयार हो इंशाल्लाह, उसके लिए सब तैयार हो इंशाल्लाह। मौलाना उमर साहब फरमा रहे इसकी इब्तिदा ABC भाई बैठ जाओ। उसकी ABCD और अलीब बाता सा 4 महीने है। क्या है बोलो? इसकी इब्तिदा क्या है? नियत करो इंशाल्लाह हम सब भी 4-4 महीने लगाएंगे। लगाओगे इंशाल्लाह? अरे लगाओगे इंशाल्लाह? कौन कौन नियत करता है लगाएंगे? जरा आप खड़े भी हो जाओ। اپنی نیتوں کا اظہار بھی کر دو کہ میں انشاءاللہ تیرے دین کے تقاضے کے لیے محتاج بن کر میں نام لکھاتا ہوں، اے اللہ تو میرے کو قبول کر لے، آج نہیں تو کل اللہ قبول کرے گا، لیکن یہ مجمع نیت کرنے والا اپنا آپ کو کھڑا کر دو کہ انشاءاللہ میں چار چار مہینے کے لیے تیار ہوں۔